यो रेडियो नेपाल हो। अब विनिता चौधरीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा विभिन्न मुलुकका लागि नेपाली राजदूत नियुक्त। बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न भएको विषयमा छानबिन गर्न गठित संसदीय विशेष समितिले फुटेज बारे फोरेन्सिक विज्ञहरूसँग परामर्श गर्ने र मानिसलाई आतंकित बनाउन मस्कोले युरोप विरूद्ध ग्यास युद्ध गर्न लागेको युक्रेनको आरोप। अब समाचार विस्तारमा। राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्री परिषदको सिफारिशमा विभिन्न मुलुकका लागि नेपाली राजदूत नियुक्त गर्नुभएको छ। राष्ट्रपति भण्डारीले स्पेनका लागि डाक्टर शर्मिला पराजुली ढकाललाई, रसियाका लागि मिलन राज तुलाधरलाई, डेनमार्कका लागि प्राध्यापक डाक्टर राम स्वार्थ रायलाई र भारतका लागि राजदूत रहनुभएका डाक्टर शंकर प्रसाद शर्मालाई भूटानका लागि समेत नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ। प्रतिनिधि सभाको आजको बैठकले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक 2079 माथि राष्ट्रिय सभाले गरेको संशोधन सर्वसम्मतले स्वीकृत गरेको छ। अघिल्लो बैठकमा गणपूरक संख्या नपुगेपछि निर्णयार्थ पेश हुन नसकेको उक्त विधेयक आज सर्वसम्मतिले स्वीकृत भएको हो। यस्तै बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको तथ्याङ्क विधेयक 2076 माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मति स्वीकृत भएको छ। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँडले सभा समक्ष उक्त विधेयक पेश गर्नुभएको हो। यसअघि शून्य समयमा सांसदहरूले स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी नभएको, निर्मला हत्याकाण्डको छानबिनमा भइरहेको ढिलाई, मंकी फक्स संक्रमणको जोखिम लगायत समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। यस्तै बैठकमा सभामुख अग्नि प्रसाद सापकोटाले कोरोना संक्रमणको जोखिम कायमै रहेकाले सतर्कता अप्नाउन र अनिवार्य मास्कको प्रयोग गर्न सांसदहरूलाई आग्रह समेत गर्नुभयो। बैठकमा अहिले योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक 2079 माथि छलफल भइरहेको छ। बैठक जारी छ। बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न भएको विषयमा छानबिन गर्न गठित संसदीय विशेष समितिले प्रहरीबाट प्राप्त सीसीटीभी फुटेज सहितको विवरणका सम्बन्धमा फोरेन्सिक विज्ञहरूसँग परामर्श गर्ने भएको छ। संसदीय विशेष समितिको आज बसेको बैठकमा समितिका सदस्यहरूले प्रहरीले सीलबन्दी गरेर पठाएको सीसीटीभी फुटेज हेर्नु भएको थियो। सीसीटीभी फुटेजमा गत जेठ 14 गते भिडियो छ कि छैन भनेर फोरेन्सिक ल्याबका सम्बन्धित विज्ञहरूसँग आज अपराह्न 4 बजे परामर्श लिइने समितिका सचिव डाक्टर सुरेन्द्र अर्यालले जानकारी दिनुभयो। आर्थिक वर्ष 2079-80 बजेट संसदमा प्रस्तुत गर्नुभन्दा अघिल्लो दिन जेठ 14 गते राति अनधिकृत व्यक्तिलाई मन्त्रालयमा बोलाएर करको दर हेरफेर गरेको आरोप तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि लागेको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले अव्यवस्थित रहेको वैदेशिक रोजगारलाई सीप र प्रविधिसँग जोडेर व्यवस्थित बनाउने बताउनु भएको छ। समाजवादी प्रेस संगठन अछामले सदरमुकाम मंगलसेनमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री कुँवरले यसका लागि नीतिगत र कार्यगत रूपमा काम भइरहेको जानकारी दिनुभयो। उहाँले यस वर्ष मात्र नेपालबाट 6,30,000 नेपाली विदेश गएका र उनीहरूले पठाएको रेमिट्यान्सले देश चलिरहेकाले वैदेशिक रोजगारीलाई बन्द गर्नुभन्दा पनि व्यवस्थित बनाएर लैजानुको विकल्प नरहेको बताउनुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले विराटनगर रानी स्थित विराटनगर जुट मिल पुनः सञ्चालन गरिने बताउनु भएको छ। विराटनगर विमानस्थलमा आज संचारकर्मीसँग कुरा गर्नुहुँदै उहाँले विराटनगर जुट मिल सञ्चालन गर्ने सम्बन्धमा निजी क्षेत्रका उद्यमी एवं व्यापारीसँग आवश्यक छलफल गरी सञ्चालनको विधि तयार गर्ने जानकारी दिनुभयो। मन्त्री बडुले मुलुकमा रहेका उद्योग, जनकपुर चुरोट कारखाना, हेटौड़ा कपड़ा उद्योग लगायत के कसरी सञ्चालन गर्ने भन्ने सम्बन्धमा आवश्यक अनुगमन पछि निर्णय गर्ने जानकारी दिनुभयो। जापान सरकारले नेपाललाई मानवीय संसाधन विकास परियोजना कार्यान्वयनका लागि 35 करोड़ रूपियाँ अनुदान सहयोग दिने भएको छ। अर्थ मन्त्रालयमा आज आयोजित सहयोग सम्बन्धी समझदारी पत्रमा अर्थ मन्त्रालयको तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी तथा जापान सरकारको तर्फबाट चार्ल्स डी अफेयर्स तामुरा ताका हिरोले हस्ताक्षर गर्नुभयो। त्यसै गरी सोही समारोहमा समझदारी पत्रमा अर्थ मन्त्रालय वैदेशिक सहयोग समन्वय महाशाखाका प्रमुख सहसचिव ईश्वरी प्रसाद अर्याल र जाइका नेपालका प्रतिनिधि तन्का टोमोकोले पनि हस्ताक्षर गर्नुभयो। समझदारी अनुसार नेपाल सरकारका अधिकृतहरूलाई जापानमा उच्च शिक्षा आर्जनका लागि छात्रवृत्ति प्रदान गरिनेछ। सहयोग अन्तर्गत पहिलो चरणमा नेपालका 80 जना सरकारी कर्मचारीहरूले स्नातकोत्तर अध्ययन सम्पन्न गरी नेपाल फर्किसक्नु भएको छ। सहयोग रकम छात्रवृत्तिमा अध्ययन गर्न जाने थप 20 जनालाई निजामती कर्मचारीहरूलाई स्नातकोत्तर र 2 कर्मचारीहरूलाई पीएचडी तहको अध्ययनका लागि जापानको विश्वविद्यालयहरूमा पढ्न, खान, बस्न र बीमा लगायतका कार्यमा खर्च गरिनेछ। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ 3 बजेको समाचार। अब केही बेर विज्ञापन र सन्देश।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो 4G नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नो जी नेपाल टेलिकमको 4G आफ्नो भन्या आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको सञ्चार।
अब बाँकी समाचार। प्रत्येक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने गठा मंगल अर्थात घण्टा कर्ण पर्व आज उपत्यकामा मनाइँदैछ। चाडपर्व मध्ये सबैभन्दा जेठो मानिएको गठा मंगल अर्थात घण्टा कर्ण पर्व सांस्कृतिक परम्परा अनुसार विशेष गरी राजधानीमा नेवार समुदायले मनाउने गर्दछन्। परापूर्व कालदेखि मनाउँदै आएको यस पर्वमा गठा मंगल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झना स्वरूप बिहानै हरियो नरकट निगालो अथवा गहुँको छ्वाली मिसाएर तीन खुट्टे राक्षसको स्वरूप बनाई दोबाटो र चौबाटोमा उभ्याइने चलन छ। यसै गरी आज बिहान स्नान पूजा पाठ गरी घर आँगन सफा गरिने केटाकेटीहरूले बाटामा डोरी टाँगेर पैसा माग्ने र राति राँको बाली उक्त राक्षसको प्रतीक घिसार्दै जलाउने परम्परा रहेको छ। विशेष गरी यो पर्व काठमाडौँ, ललितपुर र भक्तपुरका भित्री भागमा मनाइन्छ। बाँकेको कोहलपुरमा आज एक दम्पत्ति मृत अवस्थामा फेला परेका छन्। कोहलपुर नगरपालिका 14 पार्वतीपुरका 25 वर्षीय कृष्ण कुमार गडेरिया र 23 वर्षीय अञ्जली गडेरिया आज बिहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेले घटनास्थलको प्रारम्भिक अवस्था हेर्दा हत्या भएको आशंकामा थप अनुसन्धान शुरू गरेको छ। मृतक दम्पति 1 अघि मात्र विवाह बन्धनमा बाँधिएका थिए। सल्यानमा टिकटक बनाउने क्रममा चिप्लिएर लड्दा एक युवा कुपिण्डे तालमा बेपत्ता भएका छन्। जिल्लाको कपुरकोट गाउँपालिका 6 सिनवाङ घर भई हाल दाङ तुलसीपुर उपमहानगरपालिका 6 बस्ने अन्दाजी 37 वर्षका वेदबहादुर बस्नेत बेपत्ता भएका हुन्। आज दिउँसो साथीहरूसँग तालको छेउमा टिकटक बनाउँदै गर्दा चिप्लिएर उनी तालमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। उनको खोजी कार्य भइरहेको प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिनुभयो। पाँचथरमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। अन्न पिस्ने मिलमा विद्युत सर्ट भई करेन्ट लाग्दा घाइते भएका तुम्बेवा गाउँपालिका दुईका 38 वर्षीय जीवन मगरको उपचारका क्रममा गएराती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँच थरले जनाएको छ। करेन्ट लागेर घाइते भएका एकजनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको प्रहरीले जनाएको छ। जलवायु परिवर्तनको असरलाई कम गर्न भन्दै सगरमाथा आधार शिविरलाई स्थानान्तरण गर्ने चर्चा चल्न थालेको छ। तापक्रम वृद्धि र प्रदूषण न्यूनीकरण गर्न नसके भविष्यमा हिउँसँगैका हिमाल भेटिन कठिन हुन सक्ने भन्दै जलवायुविद र आरोहीहरूले आधार शिविर सार्नुपर्ने सुझाउन थालेका छन्। संवाददाता बालिका मादेनको रिपोर्ट।
सगरमाथा आधार शिविरबाट संकलित फोहोर नाम्ची हुँदै एयर चार्टर मार्फत काठमाडौँ ल्याइन्छ। पर्यटकहरूको बाक्लो उपस्थिति हुँदा घण्टामै 100 किलो फोहोर उत्पन्न हुने सगरमाथा प्रदूषण नियन्त्रण कमिटिले बताएको छ। हालको स्थानबाट सगरमाथा आधार शिविर सार्ने चर्चा भइरहेका बेला आधार शिविरलाई सार्न किन आवश्यक छ भन्ने जिज्ञासामा उच्च भूभागीय अनुसन्धान प्रयोगशाला पिरामिड इन्टरनेशनल ल्याबोरेटोरी एण्ड अब्जर्भेटोरी सेन्टरका प्रबन्धक काजी विष्टले बेस क्याम्पमा मानव घर तथा क्रियाकलाप बढ़ने बित्तिकै तापक्रम तथा प्रदूषणमा वृद्धि हुने बताउनुभयो। यस क्षेत्रमा वर्षै पछि हिउँ पग्लिने क्रम बढ़दो रहेको र हरेक वर्ष 1 मिटर बढ़ी हिउँ पग्लेर गइरहेकाले पनि भविष्यमा हिउँसँगैका हिमालहरू देख्न कठिन पर्न सक्ने अवस्थालाई मध्य नजर गर्दै आधार शिविर सार्नु उपयुक्त हुने प्रबन्धक विष्टको भनाइ छ।
1 मिटर भन्दा बढ़ी चाहिँ त्यो मेल्टिङ भएर चाहिँ बगेर गइरहेछ। अब हामी आइसफल भनेको बिस्तारै हामी देख्न नपाउने अवस्थामा पुगि सकेका छौँ। मान्छेको जहाँ बढी हुने बित्तिकै अब फोहोर मैला पनि बढ्छ, तापक्रम पनि बढ्छ, आइसहरू चाहिँ बिल्दै जान्छ।
हिउँमाथि टेन्ट टाँगेर बस्ने, खाना बनाएर खाने जस्ता बढ्दो क्रियाकलापले हिउँ सजिलै पग्लेर जाने तथा खाल्डोको रूपमा परिणत हुने गरेको र यस्ता क्रियाकलाप बढ्दै गए हिउँ देख्न कठिन हुने अवस्था आउन नदिन आधार शिविर सार्नु पर्यावरणीय रूपले उचित हुने जलवायुविद डाक्टर रिजन भक्त कायस्थ बताउनुहुन्छ।
अहिले चाहिँ अब धेरै मेल्ट भएको भयो, क्रेवासहरू क्रिएट हुने त्यस्तो देखिने सम्भावना चाहिँ बढी हुँदै जान्छ। अब अहिले होइन त्यो हिसाबले चाहिँ सार्दा चाहिँ राम्रै हुन्छ।
सबैभन्दा धेरै पटक सगरमाथा आरोहणको कीर्तिमान राख्नुभएका आरोही कामरिता शेर्पाले बेस क्याम्प मात्र सार्नु उचित नहुने धारणा राख्नुहुन्छ। अहिलेको अवस्थामा सगरमाथा आधार शिविर अन्त सार्न सकिने सुरक्षित वैकल्पिक स्थान नरहेको आरोही शेर्पाको भनाइ छ।
ठाउँहरू चाहिँ अलिकति सेफको हिसाबले भन्नुपर्छ, सेफ्टी पनि छैन। बेस क्याम्प सार्ने बित्तिकै क्यामनलाई तल सार्ने भने पनि खुम्बु आइसफलमा सार्नुपर्छ। खुम्बु आइसफल भनेको एकदम रिस्की डेन्जर ठाउँ हो। अब क्यामनलाई मात्र सारेर भन्नु, त्यहाँ क्याम्प टू, क्याम्प थ्री, क्याम्प फोर तिनीहरूलाई सार्ने ठाउँ पनि छैन।
नेपाल पर्यटन बोर्डका निर्देशक सूर्य प्रसाद उपाध्यायले आधार शिविर सार्ने विषयको उठान भए पनि आधार शिविर सार्नु उपयुक्त हुने वा नहुने भन्ने बारे सरकारले निर्णय गरि नसकेको बताउनुभयो।
त्यो विषयलाई चाहिँ उठाइसके पछाडि अध्ययन गर्नुपर्छ कि भन्ने चाहिँ हामीलाई लागिरहेछ। त्यसको निम्ति टाइम पनि लाग्छ। भोलि चाहिँ बेस क्याम्पले हतारमा सार्थे र अर्को योभन्दा बेटर हुनु पर्यो। त्यो हिसाबले चाहिँ फिजिबिलिटी स्टडी पनि गर्नु पर्यो, सबै हिसाबले भाइबल पनि हुनु पर्यो, तर सार्नुपर्छ कि पर्दैन भन्ने कुरा पनि कुनै निर्णय भएको छैन।
बालिका मादेन, रेडियो नेपाल, काठमाडौँ।
अहिले सुन्दै हुनुहुन्थ्यो सगरमाथा आधार शिविर सार्नुपर्ने चर्चा सम्बन्धी रिपोर्ट। अब अन्तर्राष्ट्रिय समाचार। युक्रेनले मानिसलाई आतंकित बनाउन मस्कोले युरोप विरूद्ध ग्यास युद्ध गर्न लागेको आरोप लगाएको छ। रूसी ऊर्जा कम्पनी ग्याज प्रोमले पाइप लाइन मरमत गर्नुपर्ने कारण देखाउँदै युरोपेली संघलाई पाइपबाट गर्ने ग्यास निर्यातलाई व्यापक रूपमा कटौती गर्ने घोषणा गरेपछि युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रसियाले युरोप विरूद्ध ग्यास ब्ल्याकमेल गर्न लागेको आरोप लगाउनु भएको हो। ग्याज प्रोमले नोर्ड स्ट्रीम एक पाइप लाइन बन्द गर्दा युरोपेली संघमा 20% ग्यास निर्यात घट्ने जनाएको छ। जर्मन सरकारले कुनै प्राविधिक कारण बिना रसियाले ग्यास निर्यातमा रोक लगाउन नहुने भन्दै उक्त कदमको विरोध गरेको छ। युरोपेली राष्ट्रहरूमा अहिले हुने ग्यास आयातको कटौतीले आगामी हिउँदमा चाहिने भण्डारणमा गम्भीर असर पर्ने अन्तर्राष्ट्रिय संचार माध्यम बीबीसीले जनाएको छ। म्यानमारमा सेनाले 4 प्रजातन्त्रवादी अभियन्ताहरूलाई मृत्युदण्ड दिएपछि अमेरिकाले म्यानमारमाथि दबाव बढ़ाउन चीनलाई आग्रह गरेको छ। अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले म्यानमारको कदम विरूद्ध विश्वभरका राष्ट्रहरूलाई केही गर्न आह्वान गर्दै चीनले सबैभन्दा छिटो म्यानमारलाई प्रभावित पार्न सक्ने बताउनुभयो। यस विषयमा चीनी विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले चीनले अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने बताउँदै म्यानमारले आफ्नो कानून र संविधानको प्रयोग गरी मतभेद सुल्झाउनु पर्ने बताउनुभयो। जापानको टोकियोमा सन् 2008 छुरा प्रहार गरी 7 हत्या गर्ने पुरूषलाई जापानमा मृत्युदण्ड दिइएको छ। 39 टोमोहिरो काटो नामक पुरूषले 25 उमेरमा अकिहाबारा सपिङ जिल्लामा ट्रकले खिचेर 3 र छुरा प्रहार गरी 4 बटुवाको सामूहिक हत्या गरेको स्वीकारेपछि उनलाई मृत्युदण्ड दिएको जापानी संचार माध्यमहरूले जनाएका छन्। अदालत समक्ष ती व्यक्तिले अनलाइन प्रतिक्रियाका कारण उठेको रिस पोख्न त्यस्तो अपराध गरेको स्वीकार गरेका थिए भने जापानले ती व्यक्ति हालको इतिहासमै सबैभन्दा डर लाग्दो सामूहिक हत्यारा भए जनाएको छ। अब मौसम। देशभर आज आंशिकदेखि सामान्य बदली रही केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशका केही स्थानमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै प्रदेश नम्बर 1 का 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागका मौसमविद संजीव अधिकारीले जानकारी दिनुभयो। अन्तिममा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा विभिन्न मुलुकका लागि नेपाली राजदूत नियुक्त। बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न भएको विषयमा छानबिन गर्न गठित संसदीय विशेष समितिले फुटेजबारे फोरेन्सिक विज्ञहरूसँग परामर्श गर्ने र मानिसलाई आतंकित बनाउन मस्कोले युरोप विरूद्ध ग्यास युद्ध गर्न लागेको युक्रेनको आरोप। रेडियो नेपालबाट 3 समाचार सकियो। समाचारको अर्को बुलेटिन अपराह 4 सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।